جو لوگ پہلے آ گئے ان لوگوں کے اس ذوق کو اس شوق کو قائم رکھنے اور اہتمام جاری رکھنے کے واسطے سنا دی. جو نہیں آئے وہ تو سنے ہی نہیں ہے تو اہتمام کیسے کریں گے, ہے نا. اور یہ ذوق بھی کم ہو گیا کہ بھائی اب اتنے ہیں اتنے اور عام طور پر آتے ہیں تو وہ اتنوں تک سنا دیں اس بات کو, اس کا مزاج بھی نہیں رہا. حضرت شاہ عبدال الحق صاحب رحمۃ اللہ علیہ کے پاس ایک کام کاج کرنے والا آدمی بے پڑھا لکھا پہنچا, اسے کچھ بھی نہیں آتا تھا. تو حضرت نے اس سے کہا کہ بھائی صبح میں شام میں تھوڑا سا ٹائم تم دے دیا کرو, آگے سیکھ کے جایا کرو. ایک سبق لے لیتا, الف با تاسا کا سبق لیا, گھر میں جا کے بیوی کو بچوں کو الف با تاسا جتنا سیکھا آج اتنا سکھا دیتا, دوسرے دن جتنا سیکھا اتنا سکھا دیا, تیسرے دن جتنا سیکھا اتنا سکھا. ان کا فائدہ ختم ہوا, گھر والوں کا فائدہ ختم. پھر کہا کہ بھائی بچوں وغیرہ کا کیا ہوگا, جب ان کی تعلیم ختم ہو گئی تو بچوں کا کیا, بچے تو سیکھ لیے. انہوں نے کیسا سیکھے, روزانہ میں آپ کے پاس سیکھا جا کے سکھایا. یہ مزاج ہونا چاہیے. ہم لوگوں کا عالم کیسا ہے, مولانا صاحب جو گھر کے ہیں, قاری صاحب جو گھر کے ہیں, حافظ صاحب جو گھر کے ہیں, ان کے قرات کا ڈنکا پوری ریاست میں بجتا ہے, اور ان کے گھر کی عورت اور ان کے گھر کے بچے قرآن پاک صحیح نہیں پڑھ سکتے, نماز ان کی صحیح نہیں. سارے جہاں کا جائزہ اپنے جہاں سے بے خبر. کہے کو سنا رہا ہوں معلوم ہے, ارے بھائی جو بات اچھائی کی دین کی نیکی کی آپ کو آتی ہو, جا کے سب سے پہلے گھر میں بیوی بچوں کو سکھاؤ. آپ نماز اچھی بنا لیے, بیوی کی نماز اچھی نہیں ہوئی, کون ذمہ دار ہے اس کی نماز کو صحیح کرنے کی؟ ہمارے ہی اوپر ذمہ داری آئے گی نا. جو نہیں کر لیے وہ سیکھی ہوئی کو دیکھ کے کر لو, جو کر لیے ہیں قسمت میں بغیر سیکھی ہوئی تھی تو اسے سکھا دو. اور اگر یہ سوچے کہ سب سیکھے ہوئے ان کو ہی کریں گے تو نہیں سیکھے ہوئے کہاں جائیں گے, اگر ایسا ذوق ہے تو بغیر سیکھے ہوئے کو لا کے گھر میں پھر اسے سکھاؤ. بسم اللہ الرحمن الرحیم. گزشتہ کی مجلس میں جو باتیں عرض کی گئی تھیں ان میں سے ایک سنتوں کے التزام اور اہتمام سے متعلق تھی. صبح سے لے کر شام تک جتنے کام ہم انجام دیتے ہیں, کوشش کرنا اس بات کی کہ وہ سنت کے موافق ہیں. ہمارا کھانا, ہمارا پینا, ہمارا لیٹنا, ہمارا جاگنا, ہمارا لباس, ہماری وضاحتہ, ہماری بول چال, ہمارا گھر میں آنا اور جانا, ہمارا مسجد جانا اور آنا, ہماری نمازوں کی ادائیگی, ہمارے اخلاق, ہمارا لوگوں کے ساتھ برتاؤ, ہر ہر چیز سنت کے مطابق ہے. البتہ اس سلسلے میں اکثر اساتذہ کرام سے مسلسل چونکہ سنتے رہے تھے کہ دوپہر کے بعد کھا کر تھوڑا سا لیٹ جایا کرو, اور عشاء کے بعد شام کے کھانے کے بعد فوراً نہیں سونا چاہیے بلکہ تھوڑی سی چہل قدمی بہتر ہے, تو سنتوں کے ذیل میں اس کا ذکر آ گیا تھا کہ آیا یہ سنت ہے یا نہیں. اس ہفتہ میں نے متعدد کتابوں کو اس موضوع پر دیکھا کہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے کیا شام کے کھانے کے بعد چہل قدمی کی ہے, کہیں مجھے دیکھنے کو نہیں ملا. اس کا مطلب یہ ہوا کہ اس کو سنت قرار دینے سے متعلق جو گزشتہ کی مجلس میں ذکر آ گیا تھا شاید وہ احتیاط کے خلاف تھا. بس طبی نقطۂ نظر سے تو یہ ہے کہ شام کے کھانے کے بعد فوراً نہیں سونا چاہیے, چونکہ اس زمانے میں شام کا کھانا اول تو ابتدائی اوقات میں ہو جاتا تھا, پھر اس کے بعد نماز ہوتی تھی, پھر اس کے بعد سورہ الافلامین سجدہ سورہ ملک کی تلاوت ہوتی تھی, پھر چاروں پل کی تلاوت ہوتی تھی, آیت الکرسی پڑھی جاتی تھی, बिस्तर झाड़ा जाता था, आंखों में सुरमा लगाया जाता था। तो इस तरीके से खासा वक्त खाने के बाद गुजर जाता था, बस उसी को तालीम के तौर पर जहन में रखना चाहिए। गोया मैंने तस्हीह गुज़िश्ता के मजलिस में बयान करदा अल्फाज की तस्हीह के लिए ये बात कही। आज के सबक में अल्लाह जल्ल शानहु के क़ुर्ब और अल्लाह जल्ल शानहु से वसूल के बारे में, वैसे एक लंबा मजमून है, यहाँ शायद आज ही की मजलिस में हम पूरा नहीं सुना सकेंगे, लेकिन आप सुनिए। सबसे बढ़िया आदमी वो है जो अल्लाह के सबसे ज्यादा नजदीक हो। एक है मरहला नजात का और एक है मरहला दराजात का। अब दराजात में भी जो सबसे ज्यादा अल्लाह की कुर्बत और नजदीकी हासिल किया हो, जाहिर है कि वो सबसे ज्यादा पसंदीदा है। ये जो इल्म है तसव्वुफ का, एहसान का, इसको इल्म कुर्ब भी कहते हैं। इल्म तसव्वुफ को इल्म कुर्ब भी कहते हैं, यानी इस इल्म पर अमल करने से आदमी को अल्लाह की नजदीकी नसीब होती है। कुरान पाक में तीन लफ्ज आए हैं, अस्हाबुल यमीन, अस्हाबुल शिमाल, मुकर्रबीन, ये तीन लफ्ज आए हैं। फअस्हाबुल मैमना मा अस्हाबुल मैमना, दाहने हाथ वालों के लिए वो नेमतें हैं जो दाहने हाथ वालों के वास्ते बताई है, मुकर्रब। मा अस्हाबुल मशअमा मा अस्हाबुल मशअमा, बाएं हाथ वालों को वो मिलेगा जो बाएं हाथ वालों के वास्ते। والسابقون السابقون, और आगे बढ़ने वाले। أولئك المقربون, ये है मुकर्रबून। في جنات النعيم, नेमतों वाले बागात में हो। ये खास तबका है, आज की आपकी अपनी जुबान में VIP की भी कोई हैसियत नहीं है ये मुकर्रबीन के मुकाबले में। स्पेशल लोग, बहुत ही खास, खासुल खास। तो उस सिलसिले का एक मजमून है, ध्यान से तवज्जो से सुने। अल्लाह ताला ने इरशाद फरमाया, السابقون السابقون أولئك المقربون, आगे बढ़ जाने वाले, आगे बढ़ जाने वाले वही तो मुकर्रबीन हैं। हदीस कुदसी में अल्लाह ताला फरमाते हैं, हदीस कुदसी बोले तो अल्लाह ने जो बात हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को बतलाई और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसको अपने अल्फाज में उम्मत तक पहुंचाया, ये फरमाते हुए कि अल्लाह ने ये फरमाया, उसे कहते हैं हदीस कुदसी। गैर मामूली शरफ वाली क्या है हदीस में, मन तकर्रब इलैय शिबरा तकर्रबतु इलैहि ज़िरा, ومن تقرب إلي زراعا تقربت إليه باعا ومن أتاني يمشي أتيته هرولة أو كما قال عليه السلام। जो शख्स मेरी तरफ एक बालिश्त चलकर आता है, मैं उसकी तरफ एक हाथ जाता हूं। कौन कह रहे हैं? अल्लाह ताला। कौन बतला रहे हैं? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। جو شخص میری طرف ایک بالشت چل کر آتا ہے, بالشت بولے تو یہ انگوٹھے کے کنارے سے کنگلی کے کنارے تک کا حصہ, جو شخص میری طرف ایک بالشت چل کر آتا ہے میں اس کی طرف ایک ہاتھ جاتا ہوں, اور جو میری طرف ایک ہاتھ چلتا ہے میں اس کی طرف کھلے ہوئے دو ہاتھ آتا ہوں, اور جو شخص میری طرف چل کر آتا ہے میں اس کی طرف دوڑ کر آتا ہوں. یعنی کیا مطلب؟ ہماری طرف سے محنت کم, ان کی طرف سے اجرت زیادہ, ہماری طرف سے کام کم, ان کی طرف سے دام زیادہ. قرب کی حقیقت کیا ہے؟ قرب کے الگ الگ درجات ہیں. قرب کے معنی نزدیکی, قرب کے الگ الگ درجات ہیں. ایک قرب تو حقیقی ہے جس کا ترجمہ مل جانے سے کر لو, یا ادراک حقیقت سے, یا اسی کے ہم معنی جس لفظ سے چاہو کرو. قرب حقیقی تو کسی کو حق تعالی کے ساتھ نہیں ہو سکتا. قرب حقیقی کسی کو حق تعالی کے ساتھ نہیں ہو سکتا, کیونکہ حق تعالی جسم اور مکان سے پاک ہیں. وہاں جسم ہے نا, جگہ کا تعین ہے, تو مل جانے کے تو کوئی معنی ہی نہیں ہو سکتا, اور ادراک کی حقیقت بھی نہیں ہو سکتا, حقیقت کو پا لینا بھی نہیں ہو سکتا, کیونکہ ادراک احاطے کو چاہتا ہے, اور بندہ ممکن ہے اور حق تعالی واجب, اور ممکن متناہی ہوتا ہے اور واجب لا متناہی. ذرا ثقیل زبان ہے, مولویوں کو تو سمجھ میں آ گئی, عوام کے سمجھ میں نہیں آئی. اس عوام کے سامنے بالشت سمجھانا پڑتا ہے, ان کو یہ عبارت کیسے سمجھ میں آئے گی؟ حقیقت کا پا لینا نہیں ہو سکتا, کیونکہ حقیقت تو اسی وقت کسی کو مل سکتی ہے جبکہ اس کے اندر یہ صلاحیت ہو کہ جس چیز کو وہ پانا چاہتا ہے اس کا احاطہ کر سکتا ہو, اسے گھیر سکتا ہو. اور ظاہر ہے کہ ہم ہیں احاطے والے اور وہ ہیں بغیر احاطے, ہم حد والے ہیں اور وہ بے حد ہیں. ہماری ایک حد ہے, ان کی کوئی حد نہیں ہے. ہم حدود اربعہ میں بندھے ہوئے ہیں, اور اللہ کی ذات کی کوئی حد کوئی انتہا نہیں ہے. تو ایسی صورت میں یہ چھوٹا وہ بڑے کو کیسا گھیریں گا, ہے نا؟ حد والا بے حد والے کو کیسے گھیرے گا؟ یہ مطلب ہے بندہ ممکن ہے اور حق تعالی واجب, اور ممکن متناہی ہوتا ہے اور واجب لا متناہی. پھر لا متناہی کو متناہی کیسے محیط ہو سکتا ہے؟ محدود چیز لا محدود چیز کو کیسے گھیر سکتی ہے؟ اسی لیے قرب بے معنی تو ہو نہیں سکتا کہ اتصال ہو جائے, ایک دوسرے سے مل جائیں, یا ادراک حقیقت ہو جائے. یہ جو قرب حقیقی ہے یہ نہیں ہو سکتا. اور ایک قرب قرب مجازی ہے, دوسرا قرب قرب مجازی. یہ باتیں ان لوگوں کو دلچسپی سے سننے کو ملیں گی جو اللہ سے محبت رکھتے ہوئے اللہ سے قریب ہونا چاہتے ہوں. جس کا حاصل رفع یا تقلیل حجب ہے, حجابات جو ہیں وہ بیچ میں کم ہو جائیں, یا حجابات جو ہیں بیچ میں وہ اٹھ جائیں. اور ایک قرب قرب علمی ہے جو حق تعالیٰ کے ساتھ ہر چیز کو حاصل ہے. علمی طور پر قرب ہے. یہ قرب علمی حق تعالیٰ کے ساتھ ہر چیز کو حاصل ہے. چنانچہ اللہ تعالیٰ کا ارشاد ہے، نحن اقرب الیہ منکم ولکن لا تبصرون، یا نحن اقرب الیہ من حبل الورید، ہم تم سے تمہارے مقابلے میں زیادہ قریب ہیں لیکن تم دیکھ نہیں سکتے. زیادہ بھی قریب ہو گیا تو نہیں دیکھتا. آیا سمجھ میں؟ نہیں آیا ہوں گا ابھی پورا. کتاب ایسا یوں سامنے رکھو، دکھتا کیا ہے سو، ذرا اور قریب کرو دکھتا مگر ذرا دھندلا، اور قریب کرو کچھ بھی نہیں دکھتا، ہے نا؟ ایک فاصلے پہ رکھنا پڑتا اسے. اللہ تبارک و تعالیٰ فرماتے ہیں، ہم تم سے زیادہ تمہارے قریب ہیں، ہم بندے کے تمہارے مقابلے میں زیادہ قریب ہیں لیکن تم دیکھ نہیں سکتے، یا ہم بندے کے قریب ہیں اس کی رگے جان سے زیادہ. نحن اقرب الیہ من حبل الورید. دوسرے قرب تعلق خصوصیات، جیسے اردو میں ہم یوں کہتے ہیں کہ میں پاس ہوں، کہو کیا کہتے ہو، یعنی سن رہا ہوں. اس میں تو پاس ہونے سے، قریب ہونے سے قرب علمی اور قرب سماع کا بیان مقصود ہے. اور کبھی ہم یوں کہتے ہیں کہ فلاں تو ہمارا قریب ہے، یعنی اس کو ہم سے خاص تعلق ہے. نیز کہتے ہیں تم تو دور رہ کر بھی قریبی ہو، یعنی تم سے ہمارے دل کو خاص تعلق ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں، وما اموالکم ولا اولادکم باللتی تقربکم عندنا زلفا الا من آمن وعمل صالحا فَأُولَئِكَ لَهُمْ جَزَاءُ الضِّعْفِ بِمَا عَمِلُوا وَهُمْ فِي الْغُرُفَاتِ آمِنُونَ. تمہارے مال اور اولاد ایسی چیز نہیں جو تم کو ہمارا مقرب بنا دے. اللہ کی نزدیکی مالوں کے ذریعے سے نہیں ہوگی، اور اللہ کی نزدیکی اولاد کے ذریعے سے نہیں ہوگی. ان کو چار ہیں اس واسطے ذرا ان کو نزدیکی کم ہے، ان کو دس ہیں اس واسطے نزدیکی زیادہ، ایسا نہیں ہے. اولاد کی وجہ سے اللہ سے نزدیکی ہو جائے، مال کی وجہ سے اللہ سے نزدیکی ہو جائے. تمہارے مال، تمہاری اولاد ایسی چیز نہیں جو تم کو ہمارا مقرب بنا دے. ہاں، جو ایمان لائے، اچھے کام کرے، یہ دونوں چیزیں البتہ نزدیکی کا سبب ہے. تو نزدیکی کیسے ملتی ہے؟ اعمال سے ملتی ہے، ایمان سے ملتی ہے. ایسے لوگوں کے لیے ان کے نیک عمل کا دو گنا صلہ ہے، اور وہ جنت کے بالا خانوں میں چین سے ہوں گے. ہم پھر عرفاتی آمنون، عرفات بالا خانے، اوپر کے حصوں میں بنے ہوئے درجات. اس آیت میں قرب سے مراد قرب رضا ہے، یعنی اللہ تبارک و تعالیٰ کا راضی ہونا جو بعض کو حاصل ہوتا ہے. قرب علمی مراد نہیں، کیونکہ وہ مومن و صالح کے ساتھ خاص نہیں. اللہ کا قرب علمی تو ہر شے کے ساتھ میں. نیز اس آیت میں اللہ تعالیٰ نے اپنے بندوں کو ایک بڑی دولت، یعنی قرب کا پتہ اور اس کے حاصل کرنے کا طریقہ بتلایا ہے، اور جو غلطیاں اس میں واقع ہوتی ہیں ان پر تنبیہ فرمائی. یعنی مال اور اولاد جس کے حاصل کرنے کے پیچھے لوگ پڑے ہیں، یہ اللہ کی نزدیکی کا ذریعہ نہیں ہو سکتے، بلکہ اس کے ذریعے، اس کے اسباب، اس کے وسائل ایمان اور عمل صالح. اور ظاہر ہے کہ ایمان و عمل صالح میں وہی درجہ مطلوب ہوگا جو پورا ہو کامل ہو، کیونکہ ناقص تو ادنا سے ادنا ایمان والے کو بھی حاصل ہے، ناقص ایمان ناقص اعمال تو ہر ایمان والے کے پاس ہے. یہاں جو مراد ہے قرب خاص، قرب رضا، قرب مقصود و مطلوب، وہ کامل ایمان کامل اعمال اس کا سبب و ذریعہ ہے. پورا پسندیدہ نہیں ہوگا وہ شخص جس کا ایمان ناقص ہو اور جس کے اعمال ناقص ہو، اور جو پورا پسندیدہ نہ ہو وہ اللہ کے رضا کا ذریعہ کیسے بن سکتا ہے، وہ پورا پسندیدہ کیسے قرار دیا جا سکتا ہے؟ مطلب یہ ہے کہ قرآن مجید کی روح سے جو قرب مطلوب ہے اور جس کو اولئک المقربون میں انسانیت کا بلند ترین مقام قرار دیا گیا ہے، وہ کمال ایمان یا بالفاظ دیگر کمال دین ہی کا نام ہو سکتا ہے. اس لیے اگر اصطلاحاً علم احسان کی طرح تصوف کا دوسرا نام علم قرب رکھ لیا جائے تو مضائقہ نہیں. کبھی کبھی اس قسم کے مضمون بھی سنانے کی ضرورت ہے، ورنہ ہماری سطح بلند ہو رہی نہیں. اصل ہمارا موضوع کیا ہے وہ سامنے نہیں آ رہا لوگوں کے، ابھی اس میں ہی لگے ہوئے نماز پڑھ رہے ہیں کہ نہیں پڑھ رہے، گانے سے بچ رہے ہیں کہ نہیں بچ رہے، نگاہ کی حفاظت ہو رہی ہے کہ نہیں ہو رہی، یعنی موٹے موٹے جو احکام ہیں اسی میں پھنسے ہوئے ہیں. یہ دور میں تو وہ بھی بڑی چیز ہے، لیکن خصوصیت سے ہم یہ جو اس قسم کی باتوں کا مذاکرہ سننے کے لیے جمع ہوتے ہیں اس کا منشا ذہن میں رکھنا چاہیے. بلکہ اس اعتبار سے صحیح ہے کہ اسلامی تصوف چونکہ نام ہی احسان یا کمال دین کا ہے، اور اسی کمال دین کے درجے کا قرآنی نام قرب ہے، یعنی کامل ایمان اور عمل صالح یا کمال دین، خصوصاً جب وہ امر طبیعی کا سا حال بن جائے، یعنی ایمان اور نیک اعمال طبیعت بن جائے اپنی، اتنی محنت کرنا. جیسے غذا کے لیے بے چین ہوتے نا، عبادت کے واسطے ویسی بے چینی شروع ہو جاتی. مزیدار چیزوں کے واسطے بے قراری ہوتی، اللہ کے ذکر کے واسطے ویسی بے چینی ہونا، کھانے کے لیے بے قراری ہوتی ہے، پروردگار کے علم و معرفت کے واسطے ویسی بے چینی شروع ہوتی. کھانا کھا لیا تو سکون ہو جاتا، عبادت کر لیا تو سکون مل جاتا، مزیدار چیزوں کے کھانے سے چٹخارے لیتے ہیں، اللہ کے ذکر سے لذت آنے لگتی ہے، پانی سے سیرابی ہوتی ہے، علم کی عرفان کی باتیں سننے سے آدمی کی تشنے کی بجھنے لگتی ہے، طبیعت بن جائے. دیکھو نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا، میری آنکھوں کی ٹھنڈک نماز میں. کیا مطلب؟ عبادت اتنی زیادہ پسندیدہ بن گئی، اتنی زیادہ اس کی طرف کھینچاؤ بڑھ گیا، اور اس درجے اس کے خودر اور عادی ہو گئے کہ راحت اور سکون اسی وقت میں ملتا ہے جبکہ عبادت ہو نماز ہو. بھوکا جو آدمی بے چین ہوتا ہے، پیاسا جو آدمی ہوتا ہے، بے قرار بے چین ہوتا ہے نا، ذرا مل گیا تو ذرا اسے سکون ملتا ہے. پیارے حبیب صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میری آنکھوں کی ٹھنڈک نماز میں. کتنا تعلق عبادت کا، کتنا ذوق. بعض بعض لوگوں کو تو اتنا زبردست قسم کا ذوق تھا عبادات کا، رات میں عبادت میں لگ جاتے تھے، صبح کی اذان ہوئی تو ارے تو جلدی رات ختم ہو گئی. ابھی ہمارا جی بھرا ہی نہیں عبادت سے، رات ختم ہو گئی. हमारा हाल कैसा है? हमारा हाल ऐसा, कितना जल्दी इबादत खत्म हो सकती है वो करना, बिल्कुल उल्टा हो गया। इस वास्ते के शौक नहीं, यानी कामिल इबादत, कामिल ईमान, अमल साले, कमाल दीन, खुसूसन जबकि वो अमर तबी का सा बन जाए, दीनी जिंदगी और दीनी अहकाम की दात तबीयत बन जाए और जिंदगी की हर हरकत और सुकून में वही बात तबान पसंद हो और करने को जी चाहे जो खुदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम को पसंद हो और उनकी मर्जी के मुताबिक, या तबीयत बन जाए। तो असल मकसूद अल्लाह की खुशनुदी है, महज वसूल मकसूद नहीं। यानी जो वसूल या कुर्ब हक ताला की रजा के साथ न हो, यानी जो वसूल या कुर्ब हक ताला की रजा के साथ न हो वो मकसूद नहीं। इसलिए कि कभी कभी कुर्ब बसूरत बौद होता है, कभी नजदीकी रहती देखने में मगर दूरी होती है, कभी दूरी होती है देखने में मगर नजदीकी रहती। इसलिए कि कुर्ब कभी बसूरत बौद होता है और कभी बसूरत कुर्ब होता है। उसकी मिसाल हमारे मुआमलात दुनियावी में ऐसी है कि एक शख्स तो वो है जो बादशाह वक्त से दूर है, मगर बादशाह ने उसको किसी बड़े ओहदे पर मुकर्रर किया हो, खिताबात से नवाजा हो, शब और रोज शाही इनायात और अल्ताफ उस पर मुतवज्जे हैं। गो ये शख्स सूरतन बादशाह से बईद है मगर फिल हकीकत करीब। और एक वो शख्स है जो जराई में शाही का मुर्तकिब है, बादशाह के मंशे के खिलाफ कर करके मुजरिम बना हुआ है, जिसकी वजह से बादशाह उससे सख्त नाराज है और हुक्म है कि उसको जहां पाओ गिरफ्तार कर लो, हज़्ब हुक्म वो बादशाह के रूबरू हाजिर किया गया। कौन? मुजरिम। बस ये शख्स गो जाहिरन करीब है मगर वाकई में ये बईद और मरदूद है, जिसको ओहदे जलीला पे रखा गया हो, नवाजा जा रहा हो, वो दूर है, और जिसको जुर्म की पादाश में हथकड़ियां बांध के उसके सामने लाया गया। बादशाह के करीब कौन है, दूर कौन है? जाहिरन देखने में मुजरिम करीब है और फर्माबरदार बईद है, मगर हकीकतन जो फर्माबरदार है वो करीब है और ये जाहिर में करीब दिखने वाला बईद है। बाहर बच्चे होते हैं, बाहर रहते हैं, मगर अम्मा बाबा के बिल्कुल करीब रहते। जब देखो अम्मा बाबा उसको याद करते रहते, और वो भी रोजाना दो तीन टाइम फोन करे बगैर उसको भी चैन नहीं आता, और एक यही रहता घर में, मगर ना आगे पूछता अम्मा बाबा को कैसे हैं, ना अम्मा बाबा उसे याद करते। अरे बेटा तुम्हारा यही है ना जी, कहीं सिलसिले में वो कर रहे हैं, बोले तो उसका रहना नहीं रहना दोनों बराबर है। क्यों बोलते? करीब रह के भी करीब नहीं है वो। यहां जितने आ रहे हैं वो सब अम्मा बाबा के हकीकी करीब रहना जी, ऐसी खिदमत करो, ऐसा उनको चाहो, ऐसी उनके साथ हमदर्दी रखो और ऐसी उनकी खिदमत करो तो उनकी दुआएं मिल जाए। दुआएं लेना अच्छा, दुआएं करवाने के मुकाबले में दुआएं लेने का एहतमाम ज्यादा करना, दोनों में बड़ा फर्क है। दुआ कराना बहुत आसान है, दुआ लेना आसान नहीं है। दुआ कराने में तो ये कि दो साहब भी मिले, सलाम अलैकुम, वालेकुम सलाम, दुआ फरमा दीजिए, तो बहुत आसान काम है ना। दुआ लेना क्या है? आप जा रहे हैं बाजार में, देखा किसी जईफ साहब को, बेचारे कुछ आटा कुछ चावल ये थैली में वो थैली में लेके जा रहा, उनको चलना मुश्किल है, उसके ऊपर से वो उठा के ले जा रहा, कभी ये हाथ में बदल ले रहे हैं, कभी वो हाथ में बदल ले रहे हैं, कभी दोनों को रख दे के ठहर के जरा सांस ले रहे हैं जी, और फिर कभी किसी जगह बैठ जा रहे हैं, चंद कदम चल रहे हैं फिर बैठ जा रहे हैं। इतने में मजलिस में आने वाले नौजवानों में से किसी नौजवान ने उनको देखा और जाके कहा कि नाना जान घर कहाँ है आपका? बेटा यही है पुराने गली में। बोले आप अगर इजाजत दिए तो मैं आपके साथ साथ चलते हुए ये आपका ये जो वजन है वो मैं उठा लेता हूँ, आपके साथ साथ चलता हूँ, आपके घर को पहुंचा के मैं जाता हूँ। तो क्या बोलते बेटा मैं तो बहुत परेशान था, कैसा करूँ कैसा करूँ, कैसा जाऊंगा, मेरी वैसे भी सांस फूल रही, हाथ में हो रहा, ये हाथ दर्द हो रहा, वो हाथ दर्द हो रहा। बेटा अगर तुम ऐसा कर दिए तो इससे बढ़ के मेरे लिए क्या हो सकता है। अब वो लेके गए, ले आके घर पहुंचा के, अच्छा नाना जान जा रहा हूँ, अस्सलाम वालेकुम बोल के सामान वारक दे के वापस हो रहा। बोला नहीं कुछ भी, दुआ फरमा दीजिए मेरे वास्ते। बोला नहीं, मगर वो नाना जान क्या कहते हैं, बेटा अल्लाह तुझे अच्छा रखे, अल्लाह तुझे खुश व खुर्रम रखे, अल्लाह तुझे राहत सुकून अता फरमाए, अल्लाह तेरी दीन दुनिया को अच्छी बना दे। तो ये दुआ करवाया नहीं, क्या कर रहे हैं, दुआ ले रहा है, दुआ लेने का एहतमाम करवाओ भी लेकिन लेने की कोशिश ज्यादा करो, खिदमत कुछ ऐसी करो कि दिल से लोगों की दुआ निकल जाए, यह बड़ी चीज। इसी तरह वसूल यानी कुर्ब अल्लाह का वही मकसूद है जो अल्लाह की खुशनुदी के साथ हो। अब हमको खाली इल्म कुर्ब हासिल हो गया, समझ अल्लाह ताला करीब है बोल के वो उस मौजू पे गुफ्तगु सुन लिए, लेकिन उसका जो लाजिमी असर है अगर वो असर के हिसाब से हमारा हाल नहीं बना तो ऐसी सूरत में ये खारी जान लेना तो फायदा बख्श नहीं है ना, है ना। उस्ताद करीब है, मनसाब करीब है या सामने है बोल के इल्म हो गया उसका एक असर रहता ना। जैसा इस वक्त में पूरे लोग बैठे हुए कोई भी बात नहीं कर रहा है ना, चले गए समझो मोहन साहब, ऐसी 5 मिनट तो भी खामोश बैठ सकते हैं। सामने रहने का करीब रहने का कुछ ना कुछ असर रहता है ना। अल्लाह तबारक व तआला करीब है बोल के इल्म हो गया मगर उसका कोई असर नहीं है जिंदगी में तो ये सिर्फ जानकारी है, ये ऐसा कुर्ब नहीं है जो अल्लाह की खुशनुदी का सबब बनता हो। जिस जानने का असर जिंदगी में होगा उसका फायदा होगा, उसी को इल्म नाफे भी बोलते हैं। वरना अल्लाह देख रहे हैं बोल के इल्म है मगर वो सारे काम कर रहे हैं जो अल्लाह देखने की हालत में नहीं कर सकता। अगर उसका शऊर बेदार हो जाए तो अल्लाह देख रहे हैं कि तसव्वुर के साथ वो उस काम को नहीं कर सकता फिर कर रहा है। अब उससे पूछो अल्लाह देख रहे हैं बोल के मालूम हो रहे तो हाँ मालूम है, बोले तो ये जो इल्म है ये इल्म नाफे नहीं हो सकता, इस इल्म को नफा देने वाला इल्म नहीं कहते। मामूली मस्जिद के इमाम साहब देख रहे हैं बोले तो जी लड़ना बंद कर देते मुसलमान, बशर्ते कि इमाम साहब पावरफुल रहना। मौली साहब जरा जोरदार रहना, साहब इतना लड़ना बंद कर देते, गालियां देना बंद कर देते, मौली साहब देख रहे हैं है ना, अल्लाह देख रहे हैं बोले तो गलत कामों से बचना नहीं बचना। अब अल्लाह देख रहे हैं बोल के इल्म है मगर गलत कामों से नहीं बच रहे तो ये इल्म इल्म नाफे नहीं है, इस जानकारी से अल्लाह की नजदीकी नहीं नसीब होती। آگے فرماتے ہیں قرب کی کوئی حد نہیں، ہر درجے کے آگے بھی درجات، اللہ کی نزدیکی کی کوئی حد نہیں ہے، لامحدود ذات ہے نا، تو ان کی نزدیکی کی بھی لامحدود درجات، ہر درجے کے آگے درجات ہیں، اور ظاہر ہے کہ قرب طبعاً محبوب ہے، تو اس کا ہر درجہ محبوب ہے، خصوصاً اس شاخ کو، سچی محبت والوں کو، کہ وہ تو اگر جان لیں کہ اللہ کی نزدیکی کے اور بھی درجات ہیں تو ان کو موجودہ حالات پر کبھی صبر نہیں ہو سکتا۔ غرض زیادت قرب سے ان کا پیٹ نہیں بھرتا۔ تو اب سمجھیے عالم ارواح میں قرب تو تھا مگر ایک خاص حد تک ہی تھا، بڑھتا نہیں تھا، کیونکہ نزدیکی جانبین کے تعلق سے بڑھتی، اور حق تعالیٰ کی عادت یہ ہے کہ ان کو بندے کے ساتھ تعلق اس وقت بڑھتا ہے جب بندے کی طرف سے طلب ہو، اور طلب کی حقیقت عمل ہے، طلب کی حقیقت عمل ہے، وہاں عمل نہیں تھا اس لیے قرب کا بڑھنا نہیں تھا، کہاں عالم ارواح میں، اس لیے عالم ارواح سے عالم اجسام میں بھیجا، پہلے روحیں بنی، ہمارے آپ کے جسم میں جو روحیں ہیں یہ پہلے بنی ہوئی، بعد میں یہ جسم بنا، یہ جسم بننے کے بعد میں وہ جو روح تھی وہ جسم میں منتقل کی گئی۔ قرآن شریف میں ہے کہ حضرت آدم علیہ السلام کی پشت سے پورے لوگوں کو نکال کے اللہ تعالیٰ عہد لیے میں تمہارا رب ہوں کہ نہیں ہوں، پورے بولے رب ہیں، معلوم کس سے بات ہوئی، وہ ہماری ارواح ہی سے تو ہوئی۔ اور ایک بات اور بھی معلوم ہوئی، وہ جو ارواح ہیں ان میں یہ شغر پن، جوانی، بڑھاپا نہیں، ہمیشہ بالغی رہتی کہتے ہو، جسم میں آنے کے بعد جسم کے تابع ہو جانے کی وجہ سے اسی قسم کے اثرات مرتب ہوتے، وہاں چونکہ عمل نہیں تھا اسی لیے عالم ارواح سے عالم اجسام میں بھیجا کہ طلب سے عمل پیدا ہو اور اس سے ترقی کا دروازہ کھلے، جیسا کہ حدیث قدسی میں خود فرماتے ہیں کیا کہ بندہ میرے پاس ایک بالش آتا ہے میری طرف، میں اس کی طرف ایک ہاتھ جاتا ہوں، وہ ایک ہاتھ آتا ہے تو میں ایک با جاتا ہوں، اور وہ چل کر آتا ہے تو میں دوڑ کر جاتا ہوں، ادھر سے کچھ عمل ہونا، طلب ہونا۔ غرض مزید قرب کے لیے طلب، اور طلب کے بعد سعی کی ضرورت ہے، اور وہ قرب جس کو قصد سے حاصل کیا جاتا ہے ایسے ہی اعمال سے حاصل ہوتا ہے جو اختیاری ہیں۔ بس عالم ارواح میں اعمال سے مطلقاً محرومی تھی کیونکہ وہاں اعمال پر قدرت ہی نہیں تھی، ہاں وہاں ہم ناقص تھے، اللہ تعالی کو زیادہ نزدیکی عطا فرمانا منظور تھا اس لیے یہاں عالم ناسوت میں بھیج دیا، جسموں کے عالم میں بھیج دیا۔ یہ بھی قرب بصورت بعد ہے، کیونکہ بہت سے اقسام قرب وہ ہیں جو بصورت صلاۃ، بصورت صوم پر موقوف تھے، بعض قرب وہ ہیں جو صورت حج پر موقوف تھے، یہ روح مجرد کو بغیر جسم کے کیوں کر حاصل ہو سکتے تھے؟ بھئی اللہ کی نزدیکی نماز کے ذریعے سے ملتی ہے، جب نماز کے ذریعے سے ملتی ہے تو نماز کا اعلیٰ ترین رکن اپنی پیشانی کو زمین پہ ٹیک دینا ہے، اب پیشانی ہی نہیں تھی تو سجدے کے ذریعے سے جو قرب حاصل ہوتا تھا وہ اجسام کے بغیر کیسے حاصل ہوتا تھا؟ خالی روح ہوتی تو نہ بھوک تھی نہ پیاس تھی، جسم آنے کے بعد میں بھوک پیاس کا تقاضا شروع ہوا، اور اللہ کی نزدیکی روزے کے ذریعے سے لینا تھا، تو اس لیے یہاں بھیجا گیا ہے جسم دیا گیا تاکہ روزہ رکھ کر پھر اللہ کا قرب حاصل کر بھوک پیاس کو اللہ کے لیے برداشت کر. وہاں چہرہ ہی نہیں تو نماز میں جبہہ کا رکھنا کیسا، پیشانی کا رکھنا کیسا، اس کو بھوک پیاس نہیں تو روزہ کیسے ہوتا، طواف بیت اللہ کیسے کرتا وغیرہ. تو روح ان اقسام قرب کے حاصل کرنے سے بالکل عاجز تھی. اسی طرح حضرت آدم علیہ السلام کا دنیا میں آنا گو بظاہر ناراضگی کا ذریعہ بنا، ناراضگی کی وجہ سے ہوا تھا، بصورت عتاب تھا، مگر حقیقت میں یہ عنایت تھی کہ اللہ تعالی نے یہاں بھیج کر ہمارے لیے ترقی کی راہیں کھول دیں. رات دن جتنی ترقی چاہو اعمال کے ذریعے سے کر سکتے ہو، کوئی اس کے لیے حد ہی نہیں، کسی درجے پر پہنچ کر ترقی بند نہیں ہوتی. عاشق کو بھلا اس پر کہاں چین آ سکتا ہے کہ محبوب کے سامنے ہو اور یہ کہہ دے کہ خبردار آگے مت بڑھنا. وہ تو چاہتا ہے کہ محبوب سے لپٹ جاؤں، بلکہ اس سے زیادہ یہ کہ وہ مجھ سے لپٹ جائے. لپٹنے میں یہی تو ہوتا ہے کہ محبوب عاشق کو غایت قرب کے ساتھ اپنے احاطے میں لے لیتا ہے. سو قرب تو نحن اقرب الیہ من حبل الورید سے ثابت ہو چکا، باقی احاطہ سو وہ بھی موجود ہے. حق تعالیٰ فرماتے ہیں ان اللہ بکل شیء محیط، بے شک اللہ تعالیٰ ہر چیز کا احاطہ کیے ہوئے. مقصود یہ ہے کہ اللہ تعالیٰ نے حدیث قدسی مندرجہ بالا میں واضح کر دیا کہ جو میری طرف ذرا بھی توجہ کرتا ہے میں اس کی طرف دو گنا اور تین گنا توجہ کرتا ہوں. واقعی سچ ہے اگر اللہ تعالیٰ اتنی توجہ اور رحمت نہ فرمائے تو انسان کی کیا مجال تھی جو ان تک پہنچ سکے. آخر انسان کو اللہ سے نسبت ہی کیا ہے، یہ انہیں کی عنایت ہے. جو کچھ حصہ معرفت وغیرہ کا انسان کو عطا ہو جاتا ہے واقعی وہ غیر متناہی مسافت ہے جس کا قطع کرنا انسان کی طاقت سے باہر ہے. لیکن وہ کیوں کر قطع ہو سکتی ہے؟ وصول کی صورت یہ ہوتی ہے کہ ابتدا میں تو سالک میں اور محبوب حقیقی میں غیر متناہی مسافت ہوتی ہے، یعنی اللہ تعالیٰ میں طالب میں بہت بڑا فصل ہوتا ہے جس کو سالک طے نہیں کر سکتا. مگر یہ چلنا شروع کرتا ہے تو حق تعالیٰ اس کے ضعیفی پر رحم فرماتے ہیں کہ اتنی لمبی مسافت اس سے طے نہیں ہوگی، اب وہ خود بھی چلنا شروع کرتے ہیں. اور ان کو اس مسافت کا طے کرنا کچھ مشکل نہیں، وہ خود اس کے نزدیک آ جاتے ہیں. اس طرح وصول ہوتا ہے. بس حقیقت میں بندہ واصل نہیں ہوتا بلکہ حق تعالیٰ اس کے پاس پہنچ جاتے ہیں. مثلا آپ کا ایک شیر خوار بچہ ہو، دودھ پینے والا بچہ جو آپ سے دور کھڑا ہو، آپ اس سے کہتے ہیں دوڑ کر چلے آؤ، حالانکہ آپ جانتے ہیں کہ اتنا فاصلہ یہ طے نہیں کر سکتا. بچہ دور کھڑا ہوا ہے، دوڑ کے آ جاؤ، اور معلوم ہے اپنے اتنی دور تک دوڑ کے چل کے نہیں آ سکتا، حالانکہ آپ جانتے ہیں کہ اتنا راستہ یہ طے نہیں کر سکتا، لیکن پھر بھی اس کو بلاتے ہیں. اب بچہ ہمت کر کے ایک دو قدم چلتا ہے اور گر پڑتا ہے، رونے لگتا ہے. اس وقت باپ کو جوش آئے گا اور وہ دوڑ کر خود آئے گا اور اس کو گود میں اٹھا لے گا. یہی صورت سلوک کے باطن کی ہے کہ اول تم اپنی ناتمام طلب اور سعی ظاہر کرتے ہو، تمہاری وہ سعی ہرگز وصول کے لیے کافی نہیں تھی، اللہ تک پہنچنے کے لیے کافی نہیں تھی، مگر جب تم دو قدم چل کر گر پڑتے ہو اس وقت حق تعالیٰ کی رحمت کو جوش آتا ہے، وہ خود آ کر گلے لگا لیتے ہیں. مگر ہاں اس کی ضرورت ہے کہ بچے کی طرح ایک دو قدم چل کر رونا شروع کر دو، تو کرنا ہے، یعنی عاجزی اور عبدیت کا اظہار کرو. یہاں تک قرب سے متعلق ایک مضمون تھا لیکن ابھی ختم نہیں ہو. اسی قرب سے متعلق ایک مشہور اصطلاح ہے حضرات صوفیاء کرام کے پاس جس کو قرب نوافل اور قرب فرائض کہتے ہیں. یہ بھی سمجھنے کے اعتبار سے، علمی اعتبار سے بہت ہی اہم حصہ ہے تعلیمات کا، لیکن اس مجلس میں اس کو سنا دینا ذرا ثقیل ہو سکتا ہے. اس کی بنا پر انشاءاللہ العزیز آئندہ مجلس میں قرب نوافل و قرب فرائض سے متعلق جو مضمون یہاں انہوں نے لکھا ہے وہ سنایا جائے گا، بشرطے کہ مجھے یاد رہے یا آپ حضرات یاد دلائیں. یہ کتاب سے متعلق سبق تھا. تھوڑی سی بات عمومی لائن کی بہنوں کے لیے، بھائیوں کے لیے یہ بھی ذہن میں رکھنا چاہیے کہ جو اسباق دیے جاتے رہتے ہیں، بہت سارے ساتھیوں کو اس بات کا خیال ہے کہ صاحب ہم کو کہیں مستقل وقت فارغ کر کے 24 گھنٹے، 36 گھنٹے، 48 گھنٹے، 10 دن، 20 دن، مہینہ، 2 مہینے، سال، 6 مہینے کے مستقل رہ کے محنت کر لینے کا موقع مل گیا تو اچھا تھا. کیسا رہتا، خانخواہ کا نظام ہو گیا تو اچھا ہے، بول کے بعد ساتھیوں کا خیال ہے. بہت اچھا خیال ہے اگر تم سب مل کے دعا کا اہتمام کرتے رہو سچی طلب کے ساتھ، تو ان کے لیے کیا مشکل ہے؟ جی کچھ بھی مشکل نہیں، کرتے تو وہ رہو. لیکن دیکھو کہیں ایسا نہ ہو کہ اس چکر میں کہ کبھی ایسا موقع ملیں گا تو ہم جا کے زیادہ محنت کر کے اپنے اندر ان کی اصلاح کریں گے، ایسا نظام ہو گیا تو اچھا ہے کہ انتظار میں کہیں ایسا نہ ہو کہ وقت ایسا آ جائے کہ پھر یوں کہنا پڑے دو آرزو میں کٹ گئے دو انتظار میں. جو وقت مل گیا اور جو تعلیم مل گئی اس کو آپ جہاں ہیں وہاں رہتے ہوئے اپنانے کا اہتمام کرو. مثلاً آپ کو 2 ہفتہ پہلے ایک بات یہ بتلائی گئی تھی کہ بھئی آپ صبح ہمیں اپنے اندرون میں پائی جانے والی برائیوں میں سے کسی برائی کا انتخاب کر کے یہ طے کرو کہ آج میں پورا دن اس برائی سے بچنے کی طرف بھرپور توجہ دوں گا، اور دن تمام متوجہ رہو. پھر شام میں سونے سے پہلے ذرا دیکھ لو کہ جس برائی سے بچنے کا میں نے صبح میں فیصلہ کیا تھا اس میں میں کامیاب ہوا یا نہیں. اگر کامیاب ہوا تو اللہ کا شکر ادا کرو، اور اگر ناکام ہو گئے تھے تو توبہ اور استغفار کرو. یہ ایک بات بتائی گئی تھی. ایسے ہی جو ضروری دین کے اعمال ہیں، فرائض ہیں، واجبات ہیں، ان میں سے کسی میں اگر کوئی کوتاہی ہوتی ہو تو صبح اٹھ کے یہ طے کرو کہ آج مجھے یہ حکم میں کوتاہی ہونے نہیں دینا ہے، کرنا ہی کرنا ہے. دن تمام خیال رکھو. جب سونے کا وقت آ جائے تو دیکھو کہ جس عمل کو کرنے کا میں نے صبح میں ارادہ کیا تھا اس میں میں آج کامیاب ہوا یا نہیں. اگر کامیاب ہو گئے تو شکرانہ ادا کر لو، اور اگر ناکام ہو گئے تو توبہ کر لو. مثلاً 2 ہفتے پہلے ایک سبق یہ دیا گیا تھا. مگر آپ شروع کر دیں تو جو مقصود خانقاہ میں رہنے کا ہے وہ مقصود آپ کو حاصل ہے. مگر تو کوئی بھی لکھ کے بتایا نہیں کہ میں ایسا شروع کرا. بولے لکھ کے بتانا نہیں آتا، لکھنے نہیں آتا، مشکل ہوتی. ہمارے کو انگریزی آتی، مول صاحب کو انگریزی نہیں آتی. جی تو ایسی صورت میں نہیں لکھ سکتے ہیں بہت سارے. ٹھیک ہے، نہیں لکھ سکتے ہیں، فون پہ تو بول سکتے، فون پہ بھی نہیں بولے، ملاقات کر کے ذکر کر سکتے تو ملاقات کر کے بھی ذکر نہیں کرے. تو ویسی صورت میں معلوم ہی نہیں ہو رہا کہ دیے سو نسخہ یوز کر رہے ہیں نہیں کر رہے ہیں. اگر اس کا اہتمام شروع کر دیں آپ، یہ بھی ہمدردی میں، خیر خواہی میں، شفقت میں بول رہے ہیں کہ بھائی جو تعلیم دی جا رہی ہے اگر آپ اس تعلیم پر عمل کرتے رہے. دیکھو ایک ہے دوا خانے میں شریک رہ کر علاج کرانا، اور ایک ہے ڈاکٹر سے دوا لے کے جا کے گھر پہ دوا کھانا. دونوں میں علاج ہوتا نہیں ہوتا. دوا خانہ کھولے وہ بیٹا انہوں بڑھائے، ذرا حالات کھلے رکھے تو ہی جا کے علاج کراؤں گا بول کے کون تو بھی مریض بیٹھتا خالی. جی अरे दवाखाना खोलते मर रहे खोलते मर रहे, खोले नहीं जगह नहीं कहते उनका इंतजाम नहीं हुआ करते, अभी नतीजे में बीमार है इलाज ही नहीं करा रहे हैं। होता ऐसा कहीं डॉक्टर के पास जाके दवा ले लेके घरों में जाके खा रहे हैं, एक दो मरीज खा रहे हैं, हजारों खा रहे हैं, लाखों खा रहे हैं, फायदा हो रहा कि नहीं हो रहा। अरे भाई ऐसे ही दवा ले जाओ घरों पे यूज करो, ये जो इलाज है इस इलाज पर अमल करने का एहतमाम करो, कहीं ऐसा ना हो कि हम वो चक्करों में कि पहले जमाने में वो खानकाहें थी ऐसा था वैसा था, वो जमाने में वक्त में बरकत भी बहुत थी, हालात भी पेचीदा ज्यादा नहीं थे, मसाइल ज्यादा नहीं थे, नतीजे में काम चल जाता था, बड़ा बड़ा वक्त फारिग करना सहल हो जाता था, दुश्वारी नहीं होती थी। ये जमाने में हालात जिस कदर पेचीदा हो रहे हैं, दीन के निजाम में अल्लाह ताला उतनी आसानियां कर दे रहे। तो ऐसी सूरत में जो तजवीज सामने आती रहे तालीम की सूरत में अमल करने के वास्ते, बस इस वक्त में जो मौका है पहली फुर्सत समझ के उसके ऊपर चलते रहने का, उसको रूबा अमल लाने का एहतमाम करना चाहिए। दूसरी चीज सुन्नतों के बारे में खास एहतमाम करो कि जितना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तरीकों को अपनाने से हमारी दिलचस्पी का मुजाहरा होगा, अल्लाह को उसी कदर प्यार आएगा, और जिस कदर अल्लाह जल्ले शानहू की इनायत होंगी काम उतना जल्दी बनेगा। इसीलिए सुन्नतों का खास ख्याल, दुरूद शरीफ तो पाबंदी से पढ़ ही रहे होंगे, हम चूंकि हाजतों का मजमुआ है, कमजोरियों का पुतला है, इसकी बिना पर अल्लाह की मदद और नुसरत और हाजतों को पूरा करने के लिए दुआओं का एक मजमुआ आपको बतलाया गया है, मुनाजात मकबूल, उसको पाबंदी से पढ़ा करो। फराइज वाजिबात अपने अपने वक्त पर दिलचस्पी से अदा करो। नमाज के बारे में एक नुस्खा बताया गया था कि साहब नमाज ऐसी अदा करो, अब अगर 10-20 भी बतला देते कि साहब हम ये नुस्खे पे अमल शुरू कर दिए तो मालूम होता है कि हाँ भाई बच्चे काम पे लग रहे हैं, नफा होता है उससे। तो नमाज के अदा करने का जो तरीका बताया गया था उसका एहतमाम शुरू हो गया। खराब माहौल से बुरे लोगों से बचने के वास्ते ताकीद की गई थी तो उसका किस हद तक ख्याल रखा जा रहा है वो देखो। जहां तक हो सके औकात को जाये करने से अपने आप को बचाओ, और 7 घंटों से ज्यादा मत सो। कितना? 7 घंटों से ज्यादा नहीं सोना, 6 घंटों से कम नहीं सोना, 6 घंटों से कम नहीं। पहले के जमाने में तो था ही वैसा मामला, ये जमाने में भी बाजे मशायख ऐसे गुजरे हैं इस्लाह के लिए जिन लोगों को बुलाते थे अंधेरी कोठरी में रखते थे, खाना कम से कम नपा तुला नाप तोल के सादा खाना और सोने नहीं देते थे। वो जो सुना होगा आप हजरात ने के साहब तरबियत के सिलसिले में 4 चीजों का मुजाहिदा बिलखसूस इजमाली हैसियत से कराया जाता है, उसमें एक कम खाना कम सोना कम बात करना कम मिलना, ये 4 है ना। अब अपन सोते ही चले जा रहे, छुट्टियां क्या मिले सर्ग असरी स्कूलों के, सोते जा रहे, रात में तो सो रहे हैं दिन में भी सो रहे। ज्यादा सोने से सुस्ती काहली बढ़ जाती है, जहन में बलादत और कमजोरी आ जाती है, कुव्वत अमल में इज्मेहलाल पैदा हो जाता है, गफलत बढ़ जाती है। 6 घंटे से कम मत सोना, 7 घंटों से ज्यादा नहीं, बात कम करो, लोगों से ज्यादा मिलने जुलने से परहेज करना, खाना कम खाओ, ये भी मुजाहिदा था, इस पर ज्यादा जोर नहीं दे रहे आजकल, बस सिर्फ इतना कहते हैं कि 1-2 लुक्मे और खाने को जी बोल रहा तो बस जरा रुक जाओ, ऐसा मत करना जैसे बाद लोग कहते हैं कि सब खाए खाए गुंजाइश खत्म हो गई, मगर वो हट रहा नहीं दस्तर के ऊपर से, उतर रहा भी नहीं और हट रहा भी नहीं। क्या है जी, काय को बेचैन है, तो बोलते क्या बोलूं, ख्वाहिश नहीं मिटी, खाया नहीं जा रहा और छोड़ा भी नहीं जा रहा, इतना मत खाया करो, दो लोगों की ख्वाहिश बाकी रहे बस इतना छोड़ो, पहले की तरह नहीं आधी रोटी खाना बस एक गिलास पानी पिलाना किस्सा खत्म, ये नहीं बोलकर अच्छा खाओ अच्छा पियो, एक दो लुकमों की ख्वाहिश बाकी है तो बस रुक जाओ, तकलील तमाम नहीं है। हाँ तकलील मनाम है, तकलील कलाम है, तकलील इख्तलात माल अनाम है, लोगों से कम मिलना, बात बात कम करना, बहुत जरूरत पर ही बात करो, बाकी जिक्र में तिलावत में दुआ में तस्बीह में रहो, दुरूद में इस्तफार में, ये दोस्तियां वस्तियां ज्यादा मत करो। हैदराबाद के एक साहब खाली एक दुकान पर जाके थोड़ी देर ठहरते थे, अच्छा आदमी, नमाजी आदमी, परहेजगार आदमी, समझदार बच्चा, मजाक खता का अच्छा, खाली एक जगह जाके एक दुकान पे थोड़ी देर के बाद ठहर जाता था। वो दुकान वाले साहब किसी जुर्म में पकड़े गए, तब इसके पास कौन कौन आते हैं देखते थे, हर रोज आना थोड़ी देर के वास्ते फलाने साहब भी आके बैठते, सीधा जाके पुलिस उनको भी पकड़ लेंगे, अरे मेरे को एक पकड़ ले जा रहे हैं, तुम्हारी उनसे दोस्ती है ना, उनसे दोस्ती है तो क्या, वो मुजरिम है तो फिर जाहिर है कि जब तुम मुजरिम के दोस्त हैं तो तुम भी जुर्म में कुछ ना कुछ तो शरीक होंगे छोंगे, महीनों फिर मुकदमात में, बरसों के बाद में फिर बरात हुई बिचारोगे, बरसों के बाद, यानी बुरी सोहबत का दीनी एतबार से तो बुरा असर पड़ता है ही, अखलाकी और मुआशरती और समाजी एतबार से ही बुरा असर पड़ता, कोई आदमी अच्छा रहने मगर रहने शरीरों के साथ, उसका कोई पैगाम जाए किसी के घर को तो लोग पूछते उसके दोस्ता कैसे हैं, अरे उन्हें हमेशा जो है वो फला फला के साथ में रहता, उनके साथ में रहता नहीं देना भाई उसको, यानी क्या मतलब, साथ में रहना गोया एक एतबार से उन खसूसियात उन सिफात के इसके अंदरून में भी होने की अलावत समझा जाता, इसीलिए बुरी सोहबत से अपने आप को बचाओ, ये इब्तदाई मुजाहिदा है, नफ्स उसके बगैर काबू में नहीं आता है, नींद बहुत आती क्या करना है, बोले तो भाई अब तो 7 घंटे हो गए हैं, तो अब कोशिश करो किसी सूरत में कि वो आप उसके तकाजे पर अमल लो, चहल कदमी शुरू कर देना, पानी मुंह पे मार लेना, किसी अहम काम में लग जाना, तो कोई अहमियत सामने आ गई तो बहुत आसान रहता आदमी उठ जाना, आम दिनों में 4 बजे 5 बजे उठाओ किसी को उठते नहीं देखो, है ना, उसको बोलो मियां तुम्हारा फ्लैट है 4 बजे, उठाने से पहले उठता नहीं, अहमियत है उसके पास में, उस नींद सब बरकरार कोशिश करके मुजाहिदा करना और नफ्स के ऊपर बार डालते हुए बचना है इन चीजों से, सोने का तकाजा है सोएंगे नहीं इबादत में लगेंगे, बात करने का तकाजा है बात नहीं करेंगे तिलावत में लगेंगे, मिलने का तकाजा है मिलेंगे नहीं इनफिरादी आमाल में लगेंगे, इससे थोड़ा सा नफ्स के ऊपर बोझ पड़ेगा तो आहिस्ता आहिस्ता काबू में आए, अल्लाह ताला अपने करम से सही इल्म आमल की सबको तौफीक अता फरमाए, اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء اللهم اهدنا واهد بنا واجعلنا من الراشدين وصل وسلم وبارك على سيد المرسلين والحمد لله